यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय समितिद्वारा सचिवालय र केन्द्रीय सदस्यको मनोनयन। वर्षाका कारण देशका विभिन्न स्थानमा सड़क अवरूद्ध, केही सड़क खण्डमा राति सवारी साधन सञ्चालनमा रोक। काठमाडौँ उपत्यकाको फोहोर मैलाको दीर्घकालीन व्यवस्थापनका लागि उच्च स्तरीय अन्तर्निकाय छलफल सम्पन्न। चालू आर्थिक वर्षको श्रावण महिनामा निर्यातमा 61.72% वृद्धि। र भारतको गुजरातमा विषाक्त मदिरा सेवनका कारण 8 जनाको मृत्यु, 40 जना बिरामी।
विदेश गए परी चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनुहोस् हामी सँगै,
कल गर्नुहोस्, डेटा चलाउनुहोस्, संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय समिति सदस्यमा 9 जनालाई मनोनयन गरेको छ। पार्टीको हिजो बसेको केन्द्रीय समिति बैठकले सुनिल लम्साल, सुधन गुरूङ, प्रतिभा रावल, भूपदेव शाह, पुरूषोत्तम सुप्रभात यादव, डाक्टर मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डाक्टर भक्त बहादुर राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो। बैठकले पार्टीका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारी समेत तोकेको छ। सह महामन्त्रीमा पुरूषोत्तम सुप्रभात यादव, कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान, सह कोषाध्यक्षमा बसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल तथा सह प्रवक्तामा डाक्टर नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनयन गरिएको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। पार्टी सचिवालय सदस्यमा गणेश पराजुली, शिशिर खनाल, विराज भक्त श्रेष्ठ, पुरूषोत्तम सुप्रभात यादव, डाक्टर मनोहर प्रधान, कविन्द्र बुर्लाकोटी, जगदीश खरेल, लिमा अधिकारी आचार्य, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राणा मगर र मनिष झालाई मनोनयन गरिएको उहाँले जानकारी दिनुभयो। विभागीय जिम्मेवारीतर्फ संगठन विभाग प्रमुखमा प्रमोद नेउपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विजय जैरू, जनस्वास्थ्य विभाग प्रमुखमा डाक्टर तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी र अर्थ विभाग प्रमुखमा लिमा अधिकारी आचार्यलाई जिम्मेवारी दिइएको छ। राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ। विधान अनुसार सभापति 1, राष्ट्रिय महाधिवेशनबाट निर्वाचित 99, मनोनित 51 र पदेन केन्द्रीय सदस्यका रूपमा प्रदेश सभापति 7 गरी 158 सदस्यीय केन्द्रीय समितिको व्यवस्था छ। राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा उत्पादन तथा बजारीकरणमा अर्थ मन्त्रालयले सहजीकरण गर्ने बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसद विष्णु कुमारी सापकोटाको प्रश्नको जवाफ दिनुहुँदै उहाँले गाँजा उत्पादन तथा बजारीकरणलाई आय, रोजगारी र सम्भावित राजस्व संकलनको विषयका रूपमा मात्र हेर्न नहुने बताउनुभयो। मन्त्री डाक्टर वाग्लेले गाँजा औषधि जन्य तथा लागू पदार्थका रूपमा नियन्त्रित विषय भएकाले त्यसबारे विज्ञबाट अध्ययन गरी आवश्यक कानूनी व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभयो। बैठकमा सांसदहरूले सरकार संसदप्रति जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड़ दिनुभएको छ। सभाको हिजोको बैठकमा प्रादेशिक विषयमा धारणा राख्नुहुँदै नेपाली कांग्रेसका सांसद आनन्द प्रसाद ढुंगानाले सार्वभौम सांसदले उठाएका जिज्ञासाको सरकारले उत्तर दिनुपर्ने र जिम्मेवारीबाट पछिन नहुने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले लगानीकर्तामा विश्वासको वातावरण कायम नहुँदा अहिले शेयर बजार विस्तारमा पुँजी पलायन हुने समस्या देखिएको बताउनुभयो। नेकपा एमालेका सांसद रूक्मिणी कोइरालाले संविधान जारी भएको 10 वर्ष भइसक्दा पनि संविधान बमोजिम 3 वर्षभित्र बन्नुपर्ने कानून बन्न नसकेको टिप्पणी गर्नुभयो। जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले साउन महिनामा मात्र करिब 70,000 नागरिक वैदेशिक रोजगारीका लागि विदेशिएको उल्लेख गर्दै बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका सांसद जगत तिमिल सेनाले विश्वविद्यालय सुधारको आवश्यकता औल्याउँदै स्वायत्त विश्वविद्यालय निर्माणमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद श्री कृष्ण प्रसाद अधिकारीले देशभर बाढ़ी पहिरोबाट विस्थापित नागरिकको पुनर्स्थापना तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। एमालेका सांसद रेखा कुमारी झा प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि महत्वपूर्ण अधिकार संघीय सरकारमै केन्द्रित रहँदै आएकाले त्यसलाई हस्तान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले बाढ़ी पहिरोबाट विस्थापितहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सभा अध्यक्ष मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही भदौ 9 गते बिहान 10:15 बजे बस्नेछ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतको हिजो निरीक्षण तथा अनुगमन गर्नुभएको छ। वहाँले दुवै अदालतको निरीक्षणसँगै सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुभएको हो। प्रधान न्यायाधीश डाक्टर शर्माले गत वर्षको जेएनजी आन्दोलनका क्रममा आगजनीमा परि क्षतिग्रस्त बनेका अदालत भवनको अवलोकन समेत गर्नुभएको सर्वोच्च अदालतका उप रजिस्ट्रार राजेन्द्र पौडेलले बताउनुभयो। प्रधान न्यायाधीश शर्मा आज तनहुँ पुगी जेएनजी आन्दोलनका क्रममा क्षति पुगेको जिल्ला अदालत भवनको अवलोकन गर्नुहुनेछ। जेएनजी आन्दोलनका बेला उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा आगजनी गरी क्षति पुर्याइएको थियो। वर्षाका कारण देशका विभिन्न स्थानमा सड़क अवरूद्ध हुनुका साथै केही सड़क खण्डमा राति सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रूकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सड़क खण्ड प्रभावित भएका छन्। काभ्रेपलाञ्चोकको खुरकोट नेपालथोक कटुञ्जे बेसी सड़क सम्भावित बाढ़ीको जोखिमलाई ध्यानमा राखेर साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म, त्यस्तै मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति 5 बजेदेखि बिहान 5 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको टोखा छहरे सड़क खण्डमा अत्यावश्यक सेवा बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनको राति 10 बजेदेखि बिहान 5 बजेसम्म आवागमन बन्द गरिएको छ। इलाम नगरपालिका 9 राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक बाटो रहेको जनाइएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 कोदारी स्थित अरनीको राजमार्गमा इकु पहिरो, सोही गाउँपालिका 2 लिपिङ स्थित सड़क भाँसिएपछि उक्त राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टे स्थित त्रिशुली मैलुङ स्याफ्रुबेसी सड़क खण्ड त्रिशुली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरूद्ध भएको छ। त्यस्तै गोसाईकुण्ड गाउँपालिका 2 स्याउ पार्किङमा बिहिबार अपराह पहिरो खसेपछि पासाङ लामू सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। रूकुम पश्चिमको 8 पीसकोट नगरपालिका 6 रिजेगाड खोला स्थित भेरी करिडोरको जाजरकोट डोल्पा सड़क पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध छ। लमजुङको बेसी शहर मनाङ सड़क खण्ड अन्तर्गत मर्स्याङदी गाउँपालिका 4 राम बजारमा पनि पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। यसै गरी रोल्पा र पाल्पाका 2 प्रमुख सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन्। रोल्पाको माडी गाउँपालिका 6 झकलीमा रूखसहितको पहिरो खस्दा घोराही थवाङ रूकुम शहीद मार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका 3 सिद्धबाबा सुरुङ मार्गको पाल्पातर्फ प्रवेश गर्ने बिन्दुबाट करिब 100 मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध छ। उक्त स्थानमा आज बिहान भूक्षय भएको हो। सड़क अवरूद्ध भएका स्थानमा पहिरो तथा बाढ़ीको जोखिम कायम रहेकाले सम्बन्धित निकायले अवस्था हेरी सावधानीपूर्वक यात्रा गर्न तथा आवश्यकता अनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ। सुदूरपश्चिम प्रदेशका नवनियुक्त तीन मन्त्री र दुई राज्य मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। हिजो साँझ प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहमा मन्त्रीले प्रदेश प्रमुख नजीर मियाँ र राज्य मन्त्रीले मुख्यमन्त्री खगराज भट्ट समक्ष शपथ ग्रहण गर्नुभएको हो। मुख्यमन्त्री भट्टले हिजै नेपाली कम्युनिष्ट पार्टीबाट प्रकाश रावललाई उद्योग पर्यटन वन तथा वातावरण, ओम विक्रम भाटलाई भौतिक पूर्वाधार विकास र खुशीराम डंगौरा थारूलाई आन्तरिक मामिला तथा कानून मन्त्री तथा जानकी कुवरलाई भौतिक पूर्वाधार र इन्दिरा गिरीलाई वन राज्य मन्त्रीमा नियुक्त गर्नुभएको हो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोलि विश्वासको मत लिनुहुने भएको छ। उहाँले भोलि बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिनुहुने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। थापा मगरलाई बिहिबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो। बाजुराका दुई स्थानीय तहले 10 सयाका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन्। जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीमा 11,78,00,000 रूपियाँ लागतमा अस्पताल निर्माण भए पनि जनशक्ति र उपकरण अभाव रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर शाहीले जानकारी दिनुभयो। यस्तै गौमूल गाउँपालिकाले 10 सयाको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको करिब 1.5 वर्षपछि सञ्चालनमा ल्याएको पालिका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा कार्यालय मार्फतका विभिन्न निकायबाट पछिल्लो एक सातामा भएका मुख्य काम र उपलब्धिहरू सार्वजनिक गरिएको छ। प्रधानमन्त्री कार्यालयमा हिजो आयोजित मीडिया ब्रिफिङमा कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अरियालले सरकारले यस अवधिमा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठनादेश 2083 स्वीकृत गरेको जानकारी दिनुभयो। विपन्न खसार्यको पहिचानका आधारहरू, राष्ट्रिय आवास नीति 2068 समीक्षा, नेपालको बदलिदो सामाजिक आर्थिक परिवेशका सन्दर्भमा नीतिगत मार्गदर्शन, सामाजिक सुरक्षा प्रणालीको एकीकरणका लागि सुझावहरू, नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता र त्यसको कार्यान्वयन र नेपालमा फर्केका आप्रवासीहरूको पुनः एकीकरण, पूँजी, ज्ञान र सिपको सदुपयोग सम्बन्धी प्रतिवेदनहरूलाई समीक्षाको प्रक्रियामा लगिएको प्रवक्ता अरियालले बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नयाँ शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताउनु भएको छ। अहिले त्यसका लागि सरकारवालाहरूको सल्लाह, राय, सुझाव लिने काम भइरहेको र प्राप्त सुझावलाई आत्मसात गरी सरकार अघि बढ़ने बताउनुभयो। हिजो धनगढ़ीमा प्रदेश, स्थानीय तह र शिक्षा विकास इकाईहरूका लागि आयोजित प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको विकासका लागि सहकार्य समन्वय गरी अघि बढ्नुपर्नेमा जोड़ दिनुभयो।
अहिले नयाँ शिक्षा नियमावली पनि जारी भएको छ। अहिले हामीले स्थानीय तहसम्म, प्रदेशसम्म होइन समन्वय नगरिकन, सहकार्य नगरिकन हामीले सोचेको कुनै पनि कुरा पूरा हुन सक्दैन। धेरै जस्तो अधिकार स्थानीय तहमा नै छ। हामीले माथिल्लो तहबाट नीति, कानून, नियमावली बनाए पनि कार्यान्वयन गर्ने निकाय त अहिलेको लागि स्थानीय तहले हो। हामीले पछिल्लो समयमा 10 औं नियमावली पनि, 10 औं संशोधन शिक्षा नियमावली पनि ल्याएका छौँ। त्यसमा पनि विभिन्न नयाँ कुराहरू छन्। त्यसको लागि पनि विशेष गरी व्यवस्थापन समितिको गठन लगायत अन्य विषयहरू पनि नियमावली बमोजिम त्यसलाई चाहिँ प्रभावकारी ढङ्गमा लागू गर्न पनि हामी सबैजनालाई केस फेरमा निवेदन पनि गर्न चाहन्छु।
मन्त्री पोखरेलले सरकारी नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने अहिलेका लागि स्थानीय तह भएको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा विभागद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाई प्रमुख लगायतको सहभागिता रहेको थियो। काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनका विद्यमान समस्या, त्यसको समाधान तथा दीर्घकालीन व्यवस्थापनको उपायबारे उच्च स्तरीय अन्तर्निकाय छलफल सम्पन्न भएको छ। पूर्वाधार विकास मन्त्रालयमा नुवाकोट क्षेत्र नम्बर 1 बाट प्रतिनिधि सभा सदस्य एवं सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सेनाको अध्यक्षतामा हिजो भएको छलफलमा उपत्यका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहोर व्यवस्थापनसँग जोड़िएका सम्बन्धित निकायका प्रमुख, फोहोर मैला व्यवस्थापन विज्ञ तथा बंचरे डाँडा फोहोर मैला व्यवस्थापन स्थलबाट प्रभावित स्थानीयवासीका प्रतिनिधिको सहभागिता रहेको थियो। बंचरे डाँडा सेनिटरी ल्याण्डफिल साइटको वर्तमान अवस्था, त्यहाँ देखिएका समस्या, प्रभावित क्षेत्रका बासिन्दाका गुनासा तथा आगामी कार्यदिशाबारे भएको छलफलले फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहकै भए पनि दीर्घकालीन समाधानका लागि संघीय सरकार, स्थानीय तह र सम्बन्धित सबै निकायबीच समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको छ। सूचनाको हक सम्बन्धी ऐन 2064ले नै रितपूर्वक माग गरिएका सूचना दिने अधिकार सूचना अधिकारीलाई दिएकाले यस्ता विषयमा संसदीय समितिमा छलफल गर्नु नपर्नेमा सांसदहरूले जोड़ दिएका छन्। संसदीय सुनवाई समिति संयुक्तको हिजोको बैठकमा सूचना माग गरिएको सम्बन्धमा छलफल गर्ने प्रस्ताव राखिएपछि सांसदहरूले कानूनले तोकेको विषयमा समितिले छलफल गर्नु नपर्ने भन्दै माग भएको सूचना दिन सूचना अधिकारीलाई निर्देशन दिन माग गरेका हुन्। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले भिरकुटी मण्डपलाई व्यवस्थित, सुरक्षित, स्वच्छ, हरित, समावेशी, सार्वजनिक केन्द्रका रूपमा विकास गर्न आवश्यक अध्ययन अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री बादीले हिजो भिरकुटी मण्डप परिसरमा सञ्चालन भइरहेका विभिन्न गतिविधि तथा संरचनाको निरीक्षण गर्नुहुँदै पैदल आवागमन क्षेत्रको अवस्थाबारे जानकारी लिनुभएको छ। भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइन मार्फत प्राप्त गर्ने प्रणाली विकास गरेको छ। अस्पतालको वेबसाइटमा गएर रिपोर्ट हेर्न सकिने व्यवस्था गरिएको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर विश्वबन्धु बगालेका अनुसार ल्याब रिपोर्टमा क्लिक गरेपछि युजर नेम र पासवर्ड राख्ने विकल्प आउँछ, जुन उपचार शुल्क तिर्दा प्राप्त बिलमा नै उल्लेख गरिएको हुन्छ। सोही युजर नेम र पासवर्ड प्रयोग गरी बिरामीले आफ्नो प्रयोगशालाको नतिजा अनलाइनबाटै हेर्न र प्रिन्ट गर्न सक्ने उहाँले जानकारी दिनुभयो। यसै गरी अस्पतालमा जडान गरिएका दुईवटा भेन्डिङ मेसिनबाट पनि बहिरंग ओपीडी टिकट र प्रयोगशाला रिपोर्ट दुवै लिन मिल्ने व्यवस्था मिलाइएको उहाँको भनाई छ। बैतडीका विभिन्न क्षेत्रमा निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी त्रासमा छन्। वर्षाका कारण जमीन कमजोर बन्दै गएपछि बस्ती नजिकै पहिरो खस्ने क्रम बढ़ेको स्थानीयले जानकारी दिएका छन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
विशेष गरी बैतडीको सुर्नाय क्षेत्रमा पहिरोको उच्च जोखिम रहेको छ। जिल्लाको सुर्नाय गाउँपालिका ढोली रातापानी टोलमा निरन्तर रूपमा पहिरो खस्न थालेपछि बस्ती नै जोखिममा परेको बताउनुहुन्छ वडा नम्बर 8 का वडाध्यक्ष भान बहादुर बोहरा। जोखिमयुक्त क्षेत्रमा रहेका घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा सम्भावित क्षति न्यूनीकरणका लागि काम गरिरहेको बताउनुहुन्छ जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी भोजलाल थारू।
नयाँ गाउँपालिका अलि बढी देखिएको छ। यसमा हाम्रो उद्धारको लागि हाम्रो जिल्ला विपद व्यवस्थापन समिति निरन्तर यसमा लागिरहेको छ। मुख्य त हाम्रो सुर्नयाको त्यही वार्ड नम्बर 8 बस्ती नै स्थानान्तरण गर्ने जस्तो भइरहेछ र केही पीड़ित 2-4 परिवारहरू सुरक्षित स्थानमा स्थानान्तरण भइसक्नु भएको छ।
यस्तै जिल्लाको सुर्नया गाउँपालिका 6 मूलखटालीमा पनि पहिरो खस्न थालेपछि स्थानीयका घर र मन्दिर जोखिममा परेका बताउनुहुन्छ वडा नम्बर 6 का वडा अध्यक्ष मदन राजबस्ती।
मैले त्यहाँ जाली वाल हाल्न लगाएको अवस्था हो। त्यो जाली वाल हालेदेखि जाली भन्दा माथि जमिन प्रयोग फुटेर त्यहाँ भित्र पानी निस्केर ठुलो पहिरो गएर त्यहाँ घर बस्तीहरूसम्म पुग्ने खालको।
पहिरोको उच्च जोखिम रहेका बेला समयमै सावधानी नअपनाए मानवीय तथा भौतिक क्षति पुर्याउन सक्ने स्थानीयहरूको भनाइरहेको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
अब अन्तर्राष्ट्रिय समाचार। भारतको पश्चिमी राज्य गुजरातमा मेथनोल मिसाएको नक्कली मदिरा पिएपछि गत 24 घण्टामा कम्तीमा 8 जनाको मृत्यु हुनुका साथै करिब 40 जना बिरामी परेका छन्। गुजरात भारतको सुक्खा राज्यहरू मध्ये एक हो जहाँ मदिराको सेवन र बिक्री पूर्ण रूपमा प्रतिबन्धित छ भने मदिराको कारोबार गर्ने व्यक्तिहरूले कड़ा कानूनी तथा आर्थिक दण्डको सामना गर्नुपर्ने प्रावधान रहेको छ। यद्यपि केही स्थानीयहरूले घरायसी उपभोगका लागि आफै रक्सी बनाउने जोखिम मोल्ने गरेको र यस्ता खराब अभ्यासहरूले भारतका विभिन्न स्थानमा मानवीय हताहत हुने गरेको छ। अमेरिकी वायु सेनाको विमान अलास्काको दुर्गम क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा 8 जनाको मृत्यु भएको छ। विमान अलास्का राज्यको दक्षिण पश्चिमी छेउमा रहेको केप नेभेन ह्यामको लामो दूरीको राडार क्षेत्रको विमानस्थलमा दुर्घटनाग्रस्त भएको अलास्कन कमाण्डले विज्ञप्ति मार्फत जनाएको छ। अलास्कन कमाण्डका प्रवक्ताले दुर्घटनाको अनुसन्धान गरिरहेको र मृतकको नाम उनीहरूको परिवारलाई सूचित गरिसकेपछि घटनाको थप विवरण उल्लेख गरिने बताउनु भएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापार अन्तर्गतको निर्याततर्फ उल्लेख्य सुधार भएको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 पहिलो महिनाको तथ्याङ्क अनुसार साउनमा निर्यात 61.72% वृद्धि भएको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा नेपालले 38.70 अर्ब रूपियाँ बराबरको वस्तु निर्यात गरेको छ। गत आर्थिक वर्षको पहिलो महिनामा नेपालबाट हुने त्यस्तो निर्यात 23.93 अर्ब रूपियाँ बराबरको भएको थियो। यसरी एक वर्षको अवधिमा नेपालको निर्यात 14.77 अर्ब रूपियाँले बढ़ेको छ। चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालले 1.87 अर्ब रूपियाँ बराबरको वस्तु आयात गरेको छ। गत आर्थिक वर्षको साउनमा भएको आयात 1.43 अर्ब रूपियाँ रहेको थियो। आयात र निर्यातको अन्तर अर्थात व्यापार घाटा भने चालू आर्थिक वर्षको पहिलो महिनामा 1.48 अर्ब रूपियाँ अर्थात 24.88% बढ़ेको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले आफ्नो उत्पादन डीडीसी घिउ मध्यपूर्वका देशहरूमा निर्यात गर्न शुरू गरेको छ। शुक्रबार नेपाल एयरलाइन्सको उडान मार्फत पहिलो चरणमा 500 किलो घिउ दुबई पठाएर घिउ निर्यातको औपचारिक शुरूआत भएको हो। डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनल प्राइभेट लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेले वार्षिक 50 टन डीडीसीको घिउ मध्यपूर्वका देशमा निर्यात गर्ने गरी कम्पनीसँग सम्झौता भएको बताउनुभयो। हाल घिउ उत्पादन कम भएका कारण पहिलो वर्ष 50 टन निर्यातका लागि मात्रै सम्झौता गरिएको र आगामी दिनमा उत्पादन बढ़ाएपछि विदेश निर्यात हुने परिणाम पनि वृद्धि हुने डाक्टर पाण्डेले बताउनुभयो। गत एक वर्षको अवधिमा म्याग्दीबाट 73 करोड़ मूल्य बराबरको आलु र सुन्तला बिक्री भएको छ। कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष 82-83 40 करोड़को आलु र 33.86 करोड़ मूल्य बराबरको सुन्तला बिक्री भएको हो। गत वर्ष 4,515 मेट्रिक टन सुन्तला र 33,120 मेट्रिक टन आलुको व्यापार भएको कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बास्तोलाले जानकारी दिनुभयो। कृषि विकास कार्यालय राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र स्थानीय तहहरूले म्याग्दीमा आलु र सुन्तला खेती विस्तार तथा प्रवर्धन सम्बन्धी कार्यक्रममा जोड़ दिएका छन्। गत आर्थिक वर्षमा तीनै तहका सरकारले कृषि क्षेत्रमा 9,39,83,000 बजेट विनियोजन गरेकोमा 72.83% अर्थात 6,78,67,000 रूपियाँ खर्च गरेका छन्। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली शेयर बजारको परिसूचक नेप्से 2 अङ्कले घटेको छ। शुक्रबार बजारको परिसूचक नेप्से 10.67 अङ्कले घटेर 2,618.72 बिन्दुमा झरेको छ। शुक्रबार बजारमा 344 कम्पनीका 1,22,000 किता शेयरहरू 4,16,76,00,000 रूपियाँमा किनबेच भएका छन्। बजारमा शुक्रबार 70 कम्पनीको शेयर मूल्य बढेको छ भने 198 कम्पनीको मूल्य घटेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवनाचार्य। अब खेल समाचार।
अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्ड टी ट्वेन्टी सिरिजमा नेपाल एले खराब शुरूआत गरेको छ। प्रतियोगिताको पहिलो खेलमै नेपाल ए घरेलु टोली एन्टी स्ट्राइकसँग 8 विकेटले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 122 रन मात्र बनाउन सक्यो। नेपाली ब्याटिङ शुरूदेखि नै दबावमा देखिएको थियो। अधिकांश ब्याटरले अपेक्षा अनुसार प्रदर्शन गर्न नसक्दा नेपालले प्रतिस्पर्धात्मक स्कोर बनाउन सकेन। नेपालका लागि पवन सराफले सर्वाधिक 41 रनको योगदान दिए, तर पवन बाहेक अन्य ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा नेपाल 122 रनमै सीमित भयो। 123 रनको लक्ष्य पछ्याएको एन्टी स्ट्राइकले भने आक्रमक शुरूआत गर्यो। स्ट्राइकले 15 ओभरमै 2 विकेट गुमाएर लक्ष्य पूरा गर्दै प्रतियोगितामा विजयी शुरूआत गर्यो। स्ट्राइकको जितमा टेन्ची हुगे बोम्जले अपजित 50 रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै जोर्डन सिकले नट आउट 42 तथा कप्तान डार्सी सटले 23 रन बनाए। नेपालका लागि पवन सराफले बलिङतर्फ 2 विकेट लिए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन। यो हारसँगै नेपालले टप इन टी20 सिरिजको शुरूआत नै निराशाजनक रूपमा गरेको छ। अब नेपालले दोस्रो खेलमा शनिबार बंगलादेश हाई पर्फर्मेन्स 11 सामना गर्नेछ। पहिलो खेलको कमजोरी सुधार गर्दै नेपाल दोस्रो खेलमा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ। जापानी फुटबलका लिजेन्ड काजुयोशी मियोराले 59 वर्षको उमेरमा एमपेस कपमा गोल गर्दै फेरि एकपटक इतिहास रचेका छन्। व्यावसायिक फुटबलमा आफ्नो 42 सिजन खेलिरहेका यी भेटरान फरवार्डरले फुकुसिमा युनाइटेडका लागि 2 पेनाल्टी गोल गरे। खेलमा फुकुसिमाले ओयामा सकर क्लबलाई 7-0 गोलको फराकिलो अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ। 59 वर्षीय मियोराले यसअघिको कीर्तिमान तोडेका हुन्, जुन पूर्व जापानी मिडफिल्डर सिन्जी ओनोको नाममा थियो। उनले 41 वर्षको उमेरमा यस प्रतियोगितामा गोल गरेका थिए। फेब्रुअरी 1967 जन्मेका मियोरा किशोर उमेरमै फुटबल सिक्न ब्राजिल पुगेका थिए र सन् 1986 सान्तोस क्लबबाट व्यावसायिक करियर सुरु गरेका थिए।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय पम। अब मौसम सम्बन्धी जानकारी। जल तथा मौसम विज्ञान विभागले एल निनोको अवस्था कमजोरदेखि बलियो हुँदै जाँदा नेपालमा मनसूनका समयमा सामान्य भन्दा कम वर्षा हुने सम्भावना बढ़दै गएको जनाएको छ। विभागका महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले एल निनोको अवस्था अनुसार नेपालका विभिन्न भौगोलिक तथा प्रदेशगत क्षेत्रमा वर्षाको प्रवृत्ति फरक देखिए पनि बलियो एल निनोको अवस्थामा अधिकांश क्षेत्रमा सामान्य भन्दा कम वर्षाको अवस्था देखिने बताउनुभयो। वहाँका अनुसार कमजोर एल निनोका अवस्थामा मनसून अवधिमा 80% भन्दा बढ़ी स्थानमा सामान्य भन्दा कम वर्षा हुने प्रवृत्ति देखाएको छ। प्रदेशगत विश्लेषणमा मधेश र बागमती प्रदेशमा यस्तो सम्भावना 66% तथा कर्णाली प्रदेशमा 100% देखिएको उहाँले बताउनुभयो। आज देशका हिमाली र पहाड़ी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थान तथा मधेश प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20.6 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:31 भयो भने सूर्यास्त भए साँझ 6:41 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय समितिद्वारा सचिवालय र केन्द्रीय सदस्यको मनोनयन। वर्षाका कारण देशका विभिन्न स्थानमा सड़क अवरूद्ध, केही सड़क खण्डमा राति सवारी साधन सञ्चालनमा रोक। काठमाडौँ उपत्यकाको फोहोर मैलाको दीर्घकालीन व्यवस्थापनका लागि उच्च स्तरीय अन्तर्निकाय छलफल सम्पन्न। चालू आर्थिक वर्षको श्रावण महिनामा निर्यातमा 61.72% वृद्धि। र भारतको गुजरातमा विषाक्त मदिरा सेवनका कारण 8 जनाको मृत्यु, 40 जना बिरामी। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।